لوگ یہ سمجھتے ہیں کہ نیا کام کرنے کے لیے ضروری یہ ہے کہ پوری روایت کی کو مسترد کر دیا جائے.
تو وہ جدت لانے کے چکر میں عموماً نا ہم اس کی بیسک خراب کر دیتے ہیں.
نئے گانوں کی لائف کم ہے کیونکہ وہ راگ بیس نہیں ہے,
آہنگ پہ بیس.
مجھے اگر عجیب سا گانا پسند آ رہا ہے تو میں اس کو ڈینائی تو نہیں کر سکتا.
ایک گانے پہ 400 لوگوں کا دماغ لگا ہے, آپ کے خیال میں شیلف لائف کس کی بڑھی ہے؟
السلام علیکم خواتین و حضرات, وائس آف امریکہ کا وہی سلسلہ پوڈ کاسٹ سیریز کا, اور آپ کا میزبان حارث خلیق. پاکستان کے 75 سال, جس میں ہم پاکستان کی ریاست, سیاست, سماج, ثقافت, فنون لطیفہ, ادب اور فن اور کھیل اور ساتھ ساتھ آج موسیقی, ان تمام شعبہائے حیات کے بارے میں گفتگو کرتے ہیں اور یہ جائزہ لیتے ہیں کہ پچھلے 75 برس میں کیا ہوا. مگر ساتھ ساتھ ہمارا ایک مقصد یہ بھی ہے کہ آج کیا ہو رہا ہے اور ان سب چیزوں کو دیکھیں 75 سال کے تناظر میں. اور آج ہم پاکستان میں موسیقی کے 75 برس, اب یہ بہت ہی وسیع موضوع ہے اور بڑا مشکل ہے کہ اس میں کوئی 30-40 منٹ میں کسی قسم کی کوئی سیر حاصل گفتگو ہو سکے, مگر کوشش کریں گے کہ کچھ سوالات آپ کے ذہنوں میں ابھریں اور کچھ آپ کی معلومات میں اور میری معلومات میں اضافہ ہو. تو سامعین, وائس آف امریکہ کی اس پوڈ کاسٹ سیریز کا آج موضوع ہے پاکستان میں موسیقی کے 75 برس, اور میں بہت ہی ممنون ہوں, شکر گزار ہوں سعد سلطان کا, جو اس وقت ہمارے ایک لیڈنگ میوزک کمپوزر ہیں, موسیقار ہیں. پاکستان میں جو فلمیں اس وقت بن رہی ہیں اور بنی ہیں پچھلے کچھ عرصے میں, کملی جو بین الاقوامی شہرت یافتہ فلم ہے, اور لندن نہیں جاؤں گا کا گانا بھی انہوں نے کمپوز کیا ہے, پرواز ہے جنون, سپر سٹار, باجی, مطلب بہت سی فلمیں ہیں جو اس وقت کا پاکستان کا جو سین ہے اس میں یہ ایک نہایت ممتاز اور ہمیں ہمارا سب کا سر فخر سے بلند کیا انہوں نے. سعد سلطان, میں آپ کا بہت شکر گزار ہوں, ممنون ہوں کہ آپ نے وقت نکالا اس پوڈ کاسٹ کے لیے. ساتھ ساتھ یہ بھی ایک اہم بات ہے کہ سعد سلطان خود بھی گاتے ہیں, اور اگر آج ویسے گنگنا کے گفتگو کریں تو کیا ہی اچھا ہو, کیونکہ باقی ساری پوڈ کاسٹ جو ہیں وہ تحت و لفظ ہوئی ہیں, تو کچھ ترنم سے بھی ہونا چاہیے. تو یہ تو اپنی جگہ بات ہے. ان کے ساتھ موجود ہیں علی آفتاب سعید. علی آفتاب سعید بغیرت بریگیڈ انہوں نے بنائی, نام سے ہی آپ کو اندازہ ہو گیا ہوگا ان کے میلان طبع کا, ان کے مزاج کا. اور پھر میری ماں نے پکائے آلو انڈے, اور ایک پاکستان میں جو پولیٹیکل سیٹائر ہے وہ شعر میں ہمارے ہاں کم ہے اور سر میں, گانے میں تو بہت ہی کم ہے. تو اس میں انہوں نے پائنیئرنگ کام کیا, ابتدائی کام کیا, بنیادی کام کیا, اور اس کے ساتھ ساتھ پھر کامک آرٹسٹ پروگرامز کیے انہوں نے, اور سنجیدہ آرٹ, سنجیدہ ایکٹنگ, اور بہت سارے ہمارے جو مختلف پلیٹ فارمز ہیں, ویب چینلز بھی اور ٹیلی ویژن بھی, اس پہ انہوں نے پولیٹیکل سیٹائر بھی کیا, سوشل سیٹائر بھی کیا, اور شعر و ادب سے بھی ان کا بڑا گہرا تعلق ہے. چونکہ ان کے اگر آپ جو البم ان کا آنے والا ہے جب آپ وہ سنیں گے تو آپ کو اندازہ ہوگا کہ غالب سے راحت اندوری تک ایک پورا کلیکشن ہے جو علی کی دسترس میں ہے. اردو میں گاتے ہیں, پنجابی میں گاتے ہیں. آج اس پروگرام کی خاص بات یہ ہے کہ ہم نے یہ سوچا کہ جو اس وقت لوگ میوزک میں ریلیونٹ ہیں ان سے گفتگو کی جائے اور ان سے پوچھا جائے. اور ان دونوں میں ایک خاص بات یہ ہے کہ یہ ان جوان سال لوگوں میں ہیں جو اپنی روایت سے جڑے ہوئے ہیں اور اسے اس کی تنسیخ پر آمادہ نہیں ہے. چونکہ یہ بھی ایک مسئلہ ہے ہر شعبے میں کہ لوگ یہ سمجھتے ہیں کہ نیا کام کرنے کے لیے ضروری یہ ہے کہ پوری روایت کی کو مسترد کر دیا جائے. تو یہ دونوں ان میں سے نہیں ہیں, مگر اس کے باوجود یہ بہت نیا اور بہت مختلف اور منفرد کام کر رہے ہیں. میں آپ دونوں کا, سعد آپ کا اور علی آپ کا, بہت شکر گزار ہوں. سعد, آپ یہ بتائیے کہ آپ موسیقی کی طرف آئے کس طرح سے؟ چونکہ ظاہر ہے کہ روایتی طور پہ تو آپ کا کسی موسیقار خاندان سے تعلق نہیں ہے.
مجھے بچپن سے شوق تھا, میرے ابو کو بھی تھا شوق بچپن میں بجانے کا, گانے کا, لیکن میرے دادا بہت سخت تھے تو ہمیں گھر میں اجازت نہیں ہوتی تھی جب ہم بڑے ہو رہے تھے.
کس شہر کی بات؟
لاہور کی. تو تقریباً 15-16 سال کی عمر تک مجھے نہ گھر پہ اجازت نہیں تھی فلم کی دیکھنے کی یا گانا سننے کی. تو اس کے بعد ہی میرا بھائی ایک دن جو ہے وہ گٹار لے آیا. تو بس یہ بھی بڑی انٹرسٹنگ بات ہے کہ اس سے پہلے ایک دفعہ بچپن میں میرا ایک کزن تھا جو کی بورڈ بجاتا تھا, اور وہ بڑا شوخا ہوتا تھا اس بات پہ کہ وہ کی بورڈ بجاتا تھا اور وہ گانوں کی ٹیونز بجاتا تھا اور وہ ہمیں نہیں بجانے دیتا تھا. تو ایک دن وہ کہیں ادھر ادھر ہوا ہے, تو میں پہلی دفعہ اس پہ بیٹھا ہوں اور میں نے پہلی دفعہ ہی اس میں بجانا شروع کر دیا اور مجھ سے بجنے لگ گیا. تو وقت کچھ نہ کچھ وہ مجھے تھا شروع سے اس طرح کا. ایک اور بڑی انٹرسٹنگ بات کہ میں تھرڈ میں پڑھتا تھا تو میں نے ڈسکور کیا, میں اسکول کی کوائر میں گاتا تھا, میں نے ڈسکور کیا کہ اگر میں گا رہا ہوں تو میں سامنے کھڑے ہوئے بچے کے کان میں اگر کوئی اور سر میں کوئی اور گانا گاؤں گا تو تھوڑی دیر میں سارے لوگ بے سرے ہو جائیں گے. مجھے بڑی مار پڑی, لیکن اب میں سوچتا ہوں کہ بچے کے لیے بڑی ڈسکوری تھی یہ.
اب یہ جو لوگ اس فن کی باریکی سے واقف ہیں وہ بہت ہنس اٹھائیں گے اس بات کا.
تو اس طرح ایسے ہی میں
اس میں آ گئے. اچھا جب آپ اس میں گانے میں آ گئے تو پھر آپ نے روایت سے کتنا استفادہ کیا؟
اچھا مجھے اتنا آئیڈیا نہیں تھا کچھ بھی, جس طرح بھی آپ نے کہا کہ میرا کوئی تعلق نہیں تھا, یعنی میرا کوئی بیک گراؤنڈ نہیں ہے اس میں. جب شروع میں کیونکہ گھر پہ تو بالکل وہ تھا نہیں, کچھ وہ ہوتی تھیں, ہم کبھی گاڑی میں کوئی کیسٹ لگی ہوتی تھی جو ایک ہی, وہ مجھے یاد ہے کہ رفیع اور منا ڈے کے گانے تھے اور وہ ریپیٹ پہ ہم نے پتہ نہیں کتنے سال سنے, کہ میرا بھائی جو بالکل بے سرا ہے اس کو وہ سرگمیں یاد ہیں, اس کو نہیں پتا کہ سر کون سا سر کیسے ہے, لیکن اس کو سا گا سب پتا ہے, وہ غلط نہیں ہوتا. تو جب پھر مجھے باہر دوست وغیرہ بنے, میوزک بجانا شروع ہوا, تو شروع میں بالکل آئیڈیا نہیں تھا دیسی میوزک کا. مجھے یاد ہے کیونکہ گھر میں اجازت ہی نہیں تھی تو کبھی کبھار وہ میوٹ ہوا ہوا ٹی وی لگا ہوتا تھا جس پہ کہ کوئی یہ نصرت فتح علی خان کی کوئی قوالی چل رہی ہوتی تھی, میں سوچ رہا ہوتا تھا کہ کیا ہے, مجھے سمجھ نہیں آتی تھی. اور مجھے پھر ان کے یعنی بڑے افسوس کی بات ہے کہ ان کے فوت ہونے کے بعد مجھے سمجھ آئی کہ کیا آدمی تھے وہ. تو بہرحال پھر وقت کے ساتھ ساتھ پھر میں نے کچھ اور کام کرنا شروع کیا, لوگوں سے ملا, بہت اس میں بڑی محنت ہوئی, بہت بہت خواری ہوئی بیسیکلی. تو کرتے 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 میں جس ٹائم دیسی میوزک سے انٹروڈیوس ہوا نا, تو پتہ نہیں مجھے کیا ہوا کہ پہلے میں سچی بات ہے کہ مذاق اڑاتا تھا لوگوں کا کہ یہ کیا گا رہے ہیں کیا کر رہے ہیں, مجھے سمجھ نہیں آتا تھا.
یعنی اپنے موسیقاروں کا؟
ہاں جی,
جو ہمارے اپنے دیسی.
ہاں جی ہاں جی. لیکن وہ جب میں اس میں پڑھا, میں نے تھوڑا بہت میں نے کام کرنا شروع کیا, تو اس میں کچھ میں بس پھنس گیا اس کے اندر, میں پھر اسے نکل نہیں سکا. پھر میرا زیادہ تر کریئر اسی چیز پہ بیسڈ ہے کہ میرا کام کہ میں ان چیزوں کو اس طریقے سے فیوز کروں کہ وہ دیسی جو ہے نا وہ خراب نہ ہو, جو ہمارا بیسیکلی وہ ہے. تو کیونکہ ہر کام اس طرح علی آفتاب کا بڑا ہر دفعہ سوال ہوتا ہے کہ جی جدت کیا لائے ہیں اس میں آپ, تو وہ جدت لانے کے چکر میں عموماً نا ہم اس کی بیسکس خراب کر دیتے ہیں. کہ فیوژن خاص طور پہ جو ورڈ ہے بہت اوورلی یوزڈ ہے آج کل, اس میں یہ ہوتا ہے کہ وہ دو استھیٹکس کو آپ آپس میں لڑا نہیں سکتے, کسی ایک کو ڈومیننٹ رکھنا ہوتا ہے. تو اگر آپ دیسی کی فاؤنڈیشن کے اوپر فیوژن کر رہے ہیں تو پھر آپ اوور آل استھیٹک دیسی کا رکھتے ہیں اور اس کے ساتھ وہ ایڈ کرتے ہیں. تو
اچھا یہ بڑی اہم بات کی ہے اسعد نے کہ مشرقی موسیقی کی یا ہماری موسیقی کی, جسے آپ ہندوستانی پاکستانی کہہ لیں, کلاسیکل, ویسے تو ہندوستانی کلاسیکل کہتے ہیں لیکن یہ کہ اب چونکہ دو تین ملک بن گئے ہیں اس پورے خطے میں تو ہم اسے جنوبی ایشیائی کلاسیکل کہہ لیتے ہیں, ویسے بہت ہی برا لفظ ہے, مگر یہ کہ چلیں ہندوستانی پاکستانی کلاسیکل کر لیں آسانی کے لیے سامعین کے لیے. تو علی انہوں نے بڑی اہم بات کی کہ جو ہماری موسیقی ہے اس کی جمالیات بہت مختلف ہیں مغربی موسیقی سے, اور اس میں فیوژن وہ کس حد تک کامیاب رہا, اور تھوڑا سا ماضی کا حوالہ بھی دیں.
سب سے پہلے تو آپ نے بات یہ کی کہ 45 منٹ میں یا آدھے گھنٹے میں اس پوڈ کاسٹ کی جو بھی دورانیہ ہے اس میں ہم احاطہ نہیں کر سکتے 75 سالوں کا, لیکن میری کوشش یہی ہوتی ہے جس بھی شو پروگرام میں بیٹھوں کہ اگر ایک دو نئی باتیں ہو جائیں, چاہے وہ غلط ہی کیوں نہ ہو, اگر نئی بات ہو جائے
بالکل ٹھیک ہے,
تو پھر اس کا مطلب ہے کہ جو سننے والوں کا وقت ہے وہ ضائع نہیں ہوا.
ٹھیک.
اچھا ایک تو بنیادی بات یہ ہے کہ جب یہ بات کرتا ہے فیوژن کی, جو آپ نے سب سے پہلی لیئر بچھائی ہے وہ کیا ہے, اور اس لیئر کے اوپر جو آپ کرنے جا رہے ہیں وہ اس کو کمپلیمنٹ کر رہا ہے یا نہیں.
ٹھیک,
یہ ایک سوال ہے. دوسرا, یہاں پر بہت زیادہ اعتراض ہوتا ہے کہ سرکار نے پاکستانی میوزیشنز کے لیے کچھ نہیں کیا. अच्छा अब सरकार ने पाकिस्तानी म्यूजिशियंस के लिए क्या करना था? अगर तो एक पाकिस्तानी ताइफा जाना था यूरोप में, जिसमें यूनेस्को ने ये कहा था कि जी जो भी आपको कल्चरली म्यूजिकली रिप्रेजेंट करता है उसको भेज दें, उसमें आपने अलन फकीर की जगह अगर अली आफताब को भेज दिया तो ये तो सरकार ने ज्यादती की, बट अदरवाइज पाकिस्तानी सरकार अली आफताब को बेचने के लिए क्या करे, ये भी एक सवाल है।
वो उनका काम ही नहीं है,
उनका ये काम ही नहीं है,
ये तो लोगों का काम है, तो फनकारों का काम है।
बिल्कुल। तीसरी इसमें बहुत बुनियादी चीज और है, और वो ये है कि हम जब बार बार बात ये करते हैं कि जी आप जब भी म्यूजिक के ऊपर डिस्कशन होगी उसमें ये बात होगी कि जी पाकिस्तान की फिल्म इंडस्ट्री नहीं थी या खत्म हो गई, व्हाटएवर। अच्छा वो बिल्कुल ऐसे ही है, जब जिस वक्त पार्टीशन हुई पाकिस्तान की फिल्म इंडस्ट्री मौजूद थी, ठीक है, वो तीन ही सेंटर्स में थी, उन सेंटर्स में से एक लाहौर था। अच्छा वो फिल्में बनती रही
कलकत्ता, मुंबई और लाहौर, बिल्कुल ठीक।
अच्छा अब वो बनती रही, लेकिन वो बहुत सारी वजूहात हैं, आप इन्हीं पॉडकास्ट में उनका जिक्र भी कर चुके हैं कि वो लाहौर से खत्म होती चली गई। अच्छा उन पे भी हम आ जाएंगे वजूहात पे कि क्यों खत्म होती चली गई, लेकिन बुनियादी बात यह है कि फिल्म इंडस्ट्री करती क्या है। फिल्म इंडस्ट्री गाने की डिमांड पैदा करती है, क्योंकि अगर फिल्म बनेगी तो फिल्म को सब कॉन्टिनेंट की एस्थेटिक्स के मुताबिक उनको फिल्म में 3-4-5 गाने भी चाहिए। अच्छा इसकी आप अगर आप फिल्म को निकाल दें तो ये बिल्कुल वैसे ही है कि आपको पता है कि स्पेनिश जुबान में कितने गाने बनते हैं हर हफ्ते, मतलब आपको शायद नहीं पता होगा, मुझे भी नहीं पता। अंग्रेजी में कितने गाने बनते हैं, हिंदी में कितने गाने बनते हैं। अच्छा बात फिर वही है कि वो क्यों बनते हैं इतने सारे गाने। वो इतने सारे गाने इसलिए बनते हैं क्योंकि एक क्लब, और वो एक क्लब नहीं है, एक गली है जिसके अंदर बहुत सारे क्लब हैं, जिसके अंदर बहुत सारे गाने बजने हैं, और अगर आपने हर हफ्ते में एक हिट गाना ना दिया तो वो उतने सारे क्लब उस गली के नहीं बजेंगे, क्योंकि लोग उसमें वहां जाएंगे नहीं। अच्छा अगर लोग उसमें वहां जाएंगे नहीं तो एक तो वो क्लब नहीं चलेगा, फिर उस क्लब के बाहर एक पब है, उस पब के बाहर जो है वो ईटरीज हैं,
खाने की जगह है,
खाने की जगह है, वो भी नहीं चलेंगे। सो एक पूरी इकोनॉमी है जो कि उस हिट गाने पे डिपेंडेंट है, जो कि आपने हर एक हफ्ते नहीं तो दूसरे नहीं तो तीसरे देने नहीं तो चौथे हफ्ते
ये, में। ये अली बहुत दिलचस्प बात की है, ये बहुत दिलचस्प बात की है, लेकिन इससे एक मैं आपको थोड़ा सा पीछे ले जाना चाहूंगा। देखिए आपने लातिनी अमेरिका की बात कर दी या यूरोप की कर दी जहां ये कल्चर है, हमारे यहां तो ये कल्चर इस तरह से कभी नहीं रहा। ऐसा नहीं है कि सारी खराबियां जनरल ज़ियाउल्लाह के जमाने में पैदा हुई हैं, हमारे यहाँ इस तरह का कल्चर के जहाँ मौसीकी आम आदमी के लिए इस तरह मुहैया हो, दस्तयाब हो, एक एक फोक म्यूज़िक, या मैं तो उसको फोक नहीं कहता, मैं तो उसको मकामी क्लासिकल म्यूज़िक कहता हूँ, क्योंकि ये कौन सा फैसला करना है अंग्रेज़ों ने या जर्मन्स ने या डच ने कि हमारी जो म्यूज़िक है पुरानी वो फोक है और उनकी क्लासिकल है, तो मैं तो उससे इत्तेफाक नहीं करता। लेकिन चलिए ये तो एक ज़िमनन बात थी। बात यह कि आपने ये कहा तो हमारे यहाँ तो ये नहीं था, मगर उसके बावजूद एक पूरा कल्चर है जिसमें कोको कोरिना से लेके यानी क्लासिकल रागों में कंपोज किए हुए गाने, तो उसका क्या ट्रेडिशन है और उसमें तो और फिर चाहे वो पब्स में और बार्स में और क्लब्स में न चलें मगर फिर भी वो लोगों के दिलों में और उनके जहनों में गूंजते हैं।
बिल्कुल। देखिए बात ये है कि
मुझे याद आ गया, अकेले न जाना हमें छोड़कर तुम।
मैं इससे बहुत हम्बली डिसएग्री करता हूँ इस बात से कि पाकिस्तान में इस तरह की रिवायत नहीं थी। देखिए बात ये है कि जिस तरह साद ने जिक्र किया कि उसके वालिद साहब बुनियादी तौर पे मौसीकी के रसिया थे और उनको जाहिर है अपने वालिद साहब से इजाज़त नहीं थी, लेकिन क्योंकि वो थे तो इनको इजाज़त मिल गई और उन्होंने मौसीकी करनी शुरू कर दी। इसी तरह मेरे वालिद साहब जो हैं वो आप तो उनको जानते हैं ज़ाती तौर पे, वो एक बहुत बारीक कान मेरी नजर में रखते हैं,
कन रस
हैं। तो जिस वक्त मेरे वाले साहब अपनी कमसनी में या नौजवानी में, आप उनको जो भी कह लें, और उस दौर में हीरा मंडी जो था वो एक ऐसी जगह थी जो कि आबाद थी, और जब उनके दोस्त अहबाब उनको पुश करते थे कि आज वीकेंड है, आज असी हीरा मंडी चलना है तो तू नाल चल, तो मेरे वालिद साहब उसको बहुत रेजिस्ट करते थे। और उसको रेजिस्ट करने की वजह सिर्फ और सिर्फ एक थी, और वो ये थी कि
हीरा मंडी लाहौर में, हीरा मंडी सामाइन के लिए कह रहा हूं क्योंकि हर जगह से सुनने वाले हैं हमारे,
बिल्कुल। और उसको रेजिस्ट करने की वजह सिर्फ और सिर्फ एक थी, और वो ये कि जब उनके दोस्त उनको ये कहते थे कि हीरा मंडी चलिए, तो उसका मतलब था कि कुड़ियां का डांस देखिए,
ठीक।
और मेरे वालिद साहब जो एक बारीक कान रखते हैं
वो गाना सुनने जाते थे,
वो गाना सुनने,
बिल्कुल, क्या तफरीक की आपने,
जाना चाहते थे। और वो ये कहते थे कि वहां पे जिस कोठे पे तुम लेके जाते हो, मैं खुद उनसे बेहतर गा लेता हूं, तो मैं उनका गाना सुनने क्यों जाऊं।
वाह।
तो उस वक्त वो जब जाहिर है वो उनको डिच कर देते होंगे बहुत से हफ्तों में, लेकिन जब दोस्तों का बहुत प्यार उमड़ आता है और जब वो कहते हैं कि अच्छा जो भी तू कहेगा वो हम करेंगे, जिसको तू कहेगा हम सुनेंगे, बस हमारे साथ चल, तो वो तब ये कहते थे कि अच्छा फिर हम हीरा मंडी चलते हैं लेकिन हम उस्ताद अमानत अली खान को सुनेंगे।
साद, ये बताइए कि आप आज फिल्म कंपोज कर रहे हैं, फिल्म की म्यूजिक कंपोज कर रहे हैं, और जाहिर है कि आप वाकिफ हैं, बेशक आपने 15 बरस की उम्र तक बहुत जबर सहा अपनी जो परसूट्स थी आपकी उसके उनके उनको लेकर, लेकिन पिछली जो मौसीकी हमारी रही है पाकिस्तान में 50 की दहाई में, 60 की दहाई में, 70 की दहाई में वगैरह, और आज में आपको क्या फर्क नजर आता?
सच बताऊं तो मैंने बहुत ज्यादा फिल्मी मौसीकी नहीं सुनी हुई, पाकिस्तानी कुछ कम गाने सुने, मुझे ज्यादातर इंटरेस्ट फोक म्यूजिक में है। उससे यानी मुझे कुछ चीजें इस तरह नजर आती हैं कि पिछले काफी अरसे से यहाँ पे एक अजीब सी बात सुनने को मिलती थी, एक कल्चर सा बन गया जिसमें कि हम लोग किसी हद तक कल्प्रिट भी थे उसको स्टार्ट करने में, कि कवर्स बनाने शुरू कर दिए लोगों ने, कि किसी और का गाना आपने म्यूजिक बदल के वो बनाना शुरू कर दिया,
जैसे पूरा कोक स्टूडियो है।
हाँ जी, वो भी उसके ऊपर ही बेस्ड था, उसी चीज के ऊपर। तो बात यह है कि बहुत सारे गाने इस तरह के थे जो कि हमें पता है कि कई सौ साल से चलते आ रहे हैं ना, और वो हम तक पहुंचे हैं किसी ना किसी तरीके से। वो जो एक्चुअली बना होगा आज, जो हम फर्ज के मिसाल के तौर पर वो एक गाना शादियों वाला चिट्टा कुकड़, वो
चिट्टा कुकड़ बने रहे थे।
आजकल कोई भी आप उठा के देख लेना कहीं भी, जरा सा उन्होंने फोक दिखाना हो तो वो डाल देते हैं। जब बात ये कि पता नहीं वो कितना पुराना गाना है, अभी पिछले कुछ साल पहले हमने वो गाना किया था अली सेठी के साथ, चन्ना किथां गुजारी है। हाँ जी, वो यानी उस टाइम हमें पता चला, मुझे तो लगता था कि वो शायद अताउल्लाह साहब का गाना है, लेकिन वो जब हमने थोड़ी सी उस पर रिसर्च की तो वो लता के भी अबू का की कोई रिकॉर्डिंग निकल आई, उसकी बरकत अली खान की रिकॉर्डिंग निकल आई, वो इतनी पुरानी चीज है। तो पॉइंट ये
भाई बाबा, क्या आपने मतलब है कि रिश्ता जोड़ा है कि उस्ताद बरकत अली खान को आपने लता का?
नहीं, ये अलग 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 लोगों की बात कर रहा हूं, उनकी भी रिकॉर्डिंग थी और उनकी भी रिकॉर्डिंग थी, तो बहरहाल
दोनों की थी।
हाँ जी,
अच्छा, लता की अलहदा रिकॉर्डिंग,
लता
के वालिद साहब की अलग रिकॉर्डिंग है और उस्ताद बरकत अली खान की अलग रिकॉर्डिंग।
हाँ जी, इसी की। अब बस बात ये कि उस जमाने भी आई एम श्योर के बहुत सारे लोग बहुत सारे नए गाने भी बनाते होंगे, वो सारे गाने तो हम तक नहीं पहुंचे। बहुत सारी चीजें इस तरह की होती हैं जो कि बस पसीना पसीना चलती रहती हैं, और जिस तरह मुझे भी लगता है कि मेरा जो देसी म्यूजिक से कनेक्शन बना है, क्योंकि मेरा कोई बैकग्राउंड नहीं है इसमें, सच्ची बात है कि मुझे मेरे लिए ये भी उतना ही नया है वेस्टर्न जितना के ईस्टर्न, क्योंकि मुझे बचपन में तो बिल्कुल नहीं वो सुनने का तो मौका नहीं मिला, कि जो स्कूल में टीचर ने थोड़ा बहुत म्यूजिक टीचर ने सिखा दिया बता दिया वही समझ आया। तो बहरहाल बात यह कि कुछ चीजें ना हमारे अंदर रची हुई हैं, वो नहीं निकल सकती,
और जितना वो कौन भी चीजें
यानी कुछ गाने हैं रागों के ऊपर बेस्ड। अब ये भी बड़ी मजे की बात है, और वही जो आप भी बात करें कि ये बहुत बड़ा टॉपिक है, इसको कवर नहीं कर सकते। जब हम बात कल्चर की करते हैं तो अक्सर लोग यहाँ सुनने में आता है कि जी फलानी चीज़ हमारा कल्चर नहीं है। अब मुझे बड़ी अजीब बात लगती है वो, क्योंकि कल्चर जो है वो ज्योग्राफिक
چیز ہے اور اس کو بلا وجہ وہ ریلیجن اور اس سے جوڑ رہے ہیں جس کا کوئی تعلق نہیں ہے. اب وہ بھی کلچر کتنی ساری اور کلچر سے مل کے بنایا, کس کس نے کیا کیا چیز کنٹریبیوٹ کی ہے, وہ جان میرے تو خیال میں اس کو جاننے سے زیادہ ضروری ہے کہ اس کو سمجھ کے کرنے کی کوشش کی جائے, کیونکہ ایسی فضول میں کوئی چیز ہمیں اچھی نہیں لگ رہی ہوتی ہے. میرا ماننا ہے کہ نہ یعنی ٹیسٹ پہ بھی کسی کی کوئی وہ نہیں ہوتی, یعنی کہ میں جتنا مرضی انٹلیکچوئل بن جاؤں مجھے اگر عجیب سا گانا پسند آ رہا ہے تو میں اس کو ڈینائی تو نہیں کر سکتا. تو اس طرح چیزیں بہت زیادہ جڑی ہوئی ہیں. پچھلے زمانے میں بھی یہ ہوتا ہے کہ جب جس طرح ابھی علی آفتاب نے کہا کہ پارٹیشن کے ٹائم پہ یہاں پہ فلم انڈسٹری موجود تھی
47 میں,
ہاں جی
وہ پاکستان کا قیام ہوا ہے,
ہاں جی تو اس زمانے کے بنے ہوئے اسٹوڈیوز گوروں کے بنائے ہوئے اسٹوڈیوز تھے اور جو طریقہ کار چل رہا تھا, جو اکوپمنٹ تھا اور جتنے لوگ ٹرینڈ تھے وہ سارے وہی تھے, ان کے ہی ٹرینڈ
گوروں کے ساتھ مقامی ہمارے سیٹھ بھی
ہاں وہ انوالو تھے. پوائنٹ یہ کہ وہ ساری چیزیں نا اڈیپٹڈ تھیں ان سے, یعنی جو بھی ہم فلمی میوزک سن رہے تھے, کیونکہ ہمارا کام ریکارڈنگ کرنا تو تھا نہیں, ریکارڈنگ تو ہمیں کرنی سکھائی تھی گورے نے آ کے, تو جب وہ فلمیں بننی شروع ہوئیں تو زیادہ تر فلمیں انہیں پیٹرنس پہ تھیں. آج کو ہم کہتے ہیں کہ فلانا بندہ تو چور تھا, یا آج کے زمانے میں کہتے ہیں فلانا بندہ چور ہے. اب پوائنٹ یہ کہ ہم ساری چیزیں جتنا بھی ہم آرٹ خاص طور پہ کرتے ہیں وہ ساری ریکریشن ہوتی ہے. میرا نہیں خیال کہ یہ کم از کم میرے ایکسپیرینس میں ایسا نہیں ہے کہ کسی بندے نے کوئی بہت ہی نئی کوئی وہ چیز کر دی ہو.
سیف انداز بیان بات بدل دیتا ہے, ورنہ دنیا کی کوئی بات نئی بات نہیں. یہ بات میں مانتا ہوں آپ کی, یہ بات اس سے میں آپ ساتھ آپ کی بات سے اتفاق کرتا ہوں کہ بہت مشکل ہے, اور یہ کوئی میں الزام نہیں دے رہا کہ ہم ریکریٹ کر رہے ہیں یا وہ کر رہے ہیں, لیکن علی یہ بتائیے کہ پاکستان کی جو فلمی میوزک ہے, کلاسیکل پہ ہم آخر میں آئیں گے کیونکہ اس پہ میرا دل بہت دکھتا ہے جو کلاسیکل کا حال ہم نے کیا ہے پاکستان میں, وہ میرا ذاتی مسئلہ ہے تو میں اس پہ نہیں آتا بحیثیت میزبان کے فل وقت.
اس دور میں بھی جو کچھ بھی ہو, میں نے بہت زیادہ نہیں سنا لیکن میں نے جتنا بھی سنا ہے, جتنی مجھے سمجھ میں آئی ہے کچھ پرانی جگہوں پہ جا کے کچھ پرانے لوگوں سے مل کے, کہ وہ ساری چیزیں نا اڈیپٹڈ تھیں اس زمانے میں, کیونکہ انٹرنیٹ نہیں تھا, ہمیں یہ نہیں پتا چل رہا تھا کہ کون سی چیز کہاں سے آ رہی ہے, کون سا بندہ کیا کر رہا ہے, کیونکہ دیسی کلچر میں جو ایسٹرن میوزک تھا اس میں کارڈ کا کوئی سین نہیں ہوتا, یعنی کارڈ بیسیکلی ایک چیز ہوتا ہے کہ کسی بھی انسٹرومنٹ پہ اگر آپ دو سے زیادہ نوٹس بجائیں گے تو وہ کارڈ ہوگا ایک ٹائم پہ, ہمارا کانسیپٹ نہیں تھا. یہاں والا سارا میوزک بیس تھا ایک سنگل سر کے اوپر, وہ ایک تانپورے کو جس طرح ہم ٹیون کرتے ہیں اور اس کے ساتھ سارا گانا گاتے ہیں, اس کے ریفرنس سے وہ نوٹس ہوتے تھے, تو وہ چیزیں ایڈیشنز تھیں جو کہ ہمیں ملیں اور جگہوں سے, وہ آلریڈی فیوژن تھا, وہی میرے خیال میں وہی اس وقت بھی ہو رہا تھا اس وقت کی انڈرسٹینڈنگ کے مطابق, وہی آج بھی ہو رہا ہے آج کی انڈرسٹینڈنگ کے مطابق. کچھ چیزیں اس زمانے میں بہتر تھیں, کچھ چیزیں اس زمانے میں بہتر ہیں, لیکن مور اور لیس ہم کھڑے ہوئے وہیں پہ ہیں. میرا نہیں خیال کہ کوئی خاص فرق آیا ہے. اسی طرح جس طرح کلاسیکل میوزک کی بات کی, فلمی میوزک کیوں فلمیں وہاں بھی بنتی تھیں, ان کو پتا تھا کہ فلموں میں گانے کیسے بنتے ہیں, میوزک کیسے بنتے ہیں, ہاں جی گورے بنا رہے تھے نا پہلے سے, تو ان کے پاس یہ دیسی میوزک نہیں تھا, کلاسیکل میوزک نہیں تھا, ان کو نہیں پتا کہ اس کے ساتھ میوزک کیسے بنانا ہے, ہمیں آج تک نہیں سمجھ آیا کہ کیسے بنانا ہے, ہم وہی فگر آؤٹ کر رہے ہیں, اس کو ہم کبھی فیوژن کہہ رہے ہیں, کبھی ہم اس کو ریمکس کہہ رہے ہیں, کبھی ہم کور کہہ رہے ہیں, لیکن ہم بیسیکلی فگر آؤٹ کرنے کی کوشش کر رہے ہیں جو اس وقت سے ہم نہیں کر پائے ہیں. یہی وجہ ہے کہ کلاسیکل میوزک اس طرح سے مین اسٹریم اب یہاں نہیں ہوتا, کیونکہ ہمیں پتہ ہی نہیں ہے کہ اس کے ساتھ ہمیں ٹریٹمنٹ کیا کرنا ہے.
علی پاکستان میں ایک کلچر تھا جو کہ انڈیا میں کلچر تھا, اور وہ کلچر یہ ہے کہ ایک میوزیشن جو ہے وہ صبح اٹھ کے نہا دھو کے ٹائی لگا کے, چاہے وہ ناٹ اس کو نہیں پتا کہ وہ کون سی ہے جو وہ باندھ رہا ہے, لیکن وہ ٹائی لگا کے اسٹوڈیو پہنچ جاتا ہے, اور اس کو نہیں پتا کہ آج کام ہے نہیں ہے, کس فلم کی ریکارڈنگ ہے, اس کے کس گانے کی ریکارڈنگ ہے. یہ تھا کلچر فلم کا, اور وہ چاہے بالی ووڈ ہو چاہے لالی ووڈ ہو. وہاں پر جب آپ پہنچتے تھے آپ کو پتا تھا کہ آج ہم فلانے گانے کی ریکارڈنگ کر رہے ہیں. اچھا اس وہ جو گانا, اب آپ اس کو بھی ذرا مد نظر رکھیں کہ ایک جو میوزک ڈائریکٹر جس کو ہم کہتے ہیں پاکستانی اور ہندی فلم کی سینسیبلٹی میں, وہ کون آدمی ہوتا ہے؟ وہ آدمی ہوتا ہے جو کہ لیرسسٹ سے ڈیل کر رہا ہوتا ہے,
گانا لکھنے والے سے,
گانا لکھنے والے
گیتکار سے,
گیتکار سے, اور پروڈیوسر ڈائریکٹر سے ڈیل کر رہا ہوتا ہے, اور یہ ڈیسائیڈ کر رہا ہوتا ہے کہ اس کو گائے گا کون, اور अगर तो इन वेरी रेयर केसेस अगर तो अरेंजमेंट वो खुद कर रहा है तो अगेन आई रिपीट इन वेरी रेयर केसेस अदरवाइज वो अरेंजर से डील करना होता है।
ठीक।
अच्छा अब उसने जब लिरिक्स वोकल मेलोडी सब कुछ अप्रूव करवा लिया डायरेक्टर के साथ तो वो चला गया स्टूडियो, स्टूडियो में सारे साजिंदे बैठे हैं।
ठीक है।
अच्छा अब होता ये है कि यहां पे ये बहुत सारी गुफ्तगू होती है कि जी वो पुराने गानों की लाइफ ज्यादा थी क्योंकि वो राग बेस्ड थे, नए गानों की लाइफ कम है क्योंकि वो राग बेस्ड नहीं है,
आहंग पे बेस्ड।
अच्छा अब ये बात ठीक हो भी सकती है, नहीं भी हो सकती। दूसरी तरफ आप चले चलें तो मसला ये है कि उस दौर में गाने कम रिलीज होते थे, लोगों के पास नई चीज सुनने को बहुत देर बाद आती थी।
अब मुस्तकिल आ रही,
अब किसी भी अच्छी बुरी कोई भी चीज हो उसकी शेल्फ लाइफ 3 दिन से ऊपर है ही नहीं। अच्छा अब उसकी वजह शेल्फ लाइफ कम होने की वजह ये है या वो है, हो भी सकती है नहीं भी हो सकती।
नुक्ता क्या है आपका?
तीसरी मैं एक और चीज की तरफ आपको तवज्जो दिलाने की कोशिश कर रहा हूं और वो ये है कि आजकल होता क्या है कि मैं एक आर्टिस्ट हूं, मैंने एक धुन बनाई, मैंने एक लिरिक्स लिखे लिखवाए व्हाटएवर, मैं साद सुल्तान के पास पहुंचा, बात ये मेरा बजट क्या है। एक गाना अगर हम VSTs के ऊपर सैंपल्स के ऊपर हम खुदी से एक चीज के ऊपर बजा उसको ट्रांसपोज करके एक और जगह पे लेके जा रहे हैं क्योंकि हम अफोर्ड नहीं करते और म्यूजिशियंस, एक तरफ ये बात है
जी।
दूसरी तरफ क्या हो रहा है कि वो आप पुरानी देखें कि अप्रोच वहां पे आपके ख्याल में ये नहीं होता होगा कि एक वॉलिस्ट उठ के कहता होगा कि ये जो हम गाना बजा रहे हैं ए उस्ताद जी जरा ऐदा ना एक इंटरवल पीस चेक करो, तो और वो अपने पास से एक धुन बना के इंटरवल पीस की बजाता होगा और जिसपे कंपोजर ये कहता होगा कि नहीं रिजेक्टेड, या कंपोजर ये कहता होगा कि वाह वाह कमाल करता है उस्ताद जी।
बिल्कुल ठीक है।
एक गाना वो है जहां पे मेरा और साद जितना हम मर्जी एक दूसरे को जीनियस कंसिडर करें उस गाने पे दो लोगों का दिमाग लगा। एक गाना है जहां पे वो सारे म्यूजिशियन बैठे हुए थे, सब अपना अपना पीस चेक करा रहे थे कि ऐसी है सोचे है कैसा लग रहा है। एक गाने पे 400 लोगों का दिमाग लगा है, आपके ख्याल में शेल्फ लाइफ किसकी बड़ी होगी
जिस पे 400 का दिमाग लगा है? आपकी बात मेरा ख्याल है बहुत अहम है, बहुत अहम बात है और यही इसीलिए मैं पीछे गया हूं। अब मैं उन लोगों की बात करना चाहता हूं जिस पे जिन पे 400 लोगों का दिमाग लगा है, यानी जो पूरा ऑर्केस्ट्रा है, थिंकर्स हैं। मैं तो उनको मुफक्किर समझता हूं जो लोग अच्छी मौसीकी तख्लीक करते हैं। मीर का शेर है कि सन्ना है सब खार अजा जुमला हूं मैं भी, है ऐब बड़ा उसमें कि जिसको हुनर आवे। तो बात यह है कि सन्ना जो है वो तो सब खार होते हैं लेकिन पुराने जमाने के जो सन्ना हैं उनकी क्या हमारे ऊपर असरात हैं।
पहले शायद मुझे सबसे ज़्यादा अपीलिंग म्यूज़िक लगा था वो था तो फैल नियाज़ी साहब का, उनके उस तरह का म्यूज़िक बेसिकली ना मेरे टाइप का म्यूज़िक है, यानी फोक म्यूज़िक है वो मेनली। उनकी भी अगर आप वो देखें एक इंटरव्यू है जिसमें वो बता रहे हैं कि उन्होंने किस तरह से डिफरेंट जगहों पर इतफाकन म्यूजिक कर करके गाने गा गा के और मौजूद हो के सीखा और वो चीजें फिर नजर आती हैं कि इतना डाइवर्स कैसे हो सकता है कोई इंसान। उसके बाद ये नुसरत अली खान ऑब्वियसली, जायदा परवीन, हाँ यानी सिंगर्स तो बेतहाशा इस तरह वो हैं।
जायदा परवीन जो है ना वो आप सुनते हो
काफी
और आप सिर्फ और सिर्फ एक चीज कहते हो कि दिस इज नॉट ह्यूमनली पॉसिबल।
नहीं फिल्मों में फिल्मों के गाने वाले हैं, माला हैं, मादाम नूरजहां हैं।
मुझे वो रूना लैला साहिबा के कुछ गाने बड़े अच्छे लगे थे वो मुझे याद हैं।
मैं यहाँ पर एक सवाल आपसे और करूंगा अली, पाकिस्तान में क्लासिकी मौसीकी की सूरत हाल बहुत नागुफ्तबे है लेकिन आपका चूंकि ताल्लुक रहा है जो चूंकि आपने उस्ताद रजा का गाना कंपोज किया, उस्ताद रजा अली खान साहब बड़े गुलाम अली खान के पोते हैं और हमारी खुशकिस्मती है कि अब वो पाकिस्तान में मुकीम है, वरना तो कलकत्ते में उन्होंने अपना बचपन और जवानी सब गुजारी है। क्लासिकल म्यूजिक जो हमारी रही है हिस्टोरिकली, उसके इम्कानात क्या हैं आइंदा?
आज जब आप राग दरबारी की बात करते हैं तो वो इतनी कोई महदूद चीज नहीं है जिसको बहुत कम लोग समझ सकें।
ठीक,
उसकी वजह यह है कि जैज के एड का जो जिंगल है वो राग दरबारी में,
ये जैज जो हमारा मोबाइल फोन का जो एडवर्टाइजमेंट है,
ठीक है। अब अगर वो राग दरबारी में है
तो इसका मतलब है राग जिंदा है।
राग दरबारी दरबार का राग नहीं रहा, वो तो एक गली कूचे का एक वो तो पॉप बन गया ना।
तो इसका मतलब ये है कि हमारे जितने बड़े गाने हैं पाकिस्तानी फिल्मों के वो सब मुख्तलिफ रागों में कंपोज्ड।
ऐसा है, देखें राग जो होता है ना वो, यानी अभी जिस तरह डिस्कशन हो रही है मुझे नहीं पता कि सुनने वाले को क्या समझ आ रही होगी, कोई बहुत हवा नहीं होता। एक बेस समझ लें कि एक आउटलाइन होती है नोट्स की सिलेक्शन की, कि आप इस तरीके से इस तरह की फील क्रिएट कर सकते हैं। तो अगर हमने किसी सिचुएशन के लिए कोई गाना बनाना है या कोई किसी प्रोडक्ट के लिए कोई गाना बनाना है तो हमने ये देखना होता है कि हमें डिमांड क्या है, उसके ऊपर विजुअल किस तरह का है और चीज़ें क्या होंगी, उसके स्टोरी के हिसाब से लफ्ज़ों के हिसाब से हम एक राग सेलेक्ट करते हैं जो उस फील को डिफाइन कर सकेगा। अब क्यों क्लासिकल म्यूजिक में ये होता है कि अब एक गवैया बैठ के कहता है कि जी मैं अब आपके सामने राग दरबारी या राग भैरवी पेश करूंगा, और फिर वो 2 घंटे 4 घंटे जितनी देर भी वो गाएंगे वो वही राग गाएंगे, वो उससे बाहर नहीं जाएंगे। लेकिन जब हम गाना बनाते हैं तो हम ये नहीं कहते कि हम आलू अंडे पेश करने लगे हैं दरबारी में, हम आलू अंडे पेश करने लगे हैं वो हम आलू अंडे ही सुनाएंगे, वो राग में कभी आएगा कभी नहीं आएगा, जो हमें ठीक लगेगा हम उसके साथ वो करेंगे।
ये बताइए कि हमारी जो गुफ्तगू अब तक रही है वो रही है जो क्लासिकी या जो मौजूदा इस वक्त सूरत हाल है मौसीकी की, लेकिन पाकिस्तान के जो तूलो अर्ज में मुख्तलिफ तरह की मौसीकी है उसे साथ आप कैसे देखते हैं? यानी सिंध में बलूचिस्तान में ऐसा ऐसा गाने वाला ऐसी ऐसी आवाज और सिंधी फोक का अपना एक जरा जुड़ा हुआ लेकिन एक उसमें एक इख्तरा भी है, उसके बारे में आपकी क्या राय?
मुझे ये जिस तरह मैं पहले कह रहा था कि ये कल्चर जो होता है वो एक ज्योग्राफिक चीज़ होती है, जिस तरह मैं गानों के बारे में कह रहा था कि राग में हम राग सेलेक्ट करते हैं सिचुएशन के हिसाब से और चीज़ों के हिसाब से, इसी तरह जितने भी सूबे हैं उन सबका, क्योंकि यहाँ पे लैंडस्केप बिल्कुल फ़र्क है तो ऑब्वियसली उस लैंडस्केप के हिसाब से वो ज़बान के हिसाब से उनका म्यूज़िक बदलता जाता है। और चीज़ें बहुत मेरे लिए तो इंटरेस्टिंग होती हैं क्योंकि मैं ज़्यादातर चीज़ें ना इनको यानी लेगो की तरह देखता हूँ कि वो आप चीज़ें जो तोड़ रहे होते हैं, तो वो इंटरेस्टिंग फ्लेवर्स हैं बड़ी इस तरह की चीज़ें कि किसी एक एरिया में किसी एक राग के ऊपर या किसी एक बीट के ऊपर बहुत ज़्यादा काम हुआ, दूसरी जगह पे नहीं हुआ, दूसरी जगह पे किसी और चीज़ पे हो गया। अगर खैबर पख्तूनख्वा में देखें और उसका म्यूज़िक कंपेयर करें अगर आप बलूचिस्तान से या सिंध से या पंजाब से, तो वो ज़मीन आसमान का फ़र्क है। कश्मीर का म्यूज़िक देखें, यानी कि अक्सर औकात एक छोटी सी कोई चीज़ बजेगी और एकदम आपको फील आ जाएगी कि हम ये फ़लानी जगह पे मौजूद हैं। कोई इसी तरह इंस्ट्रूमेंट्स मुंसलिक कर दिए गए सिंध के साथ, पख्तूनख्वा के साथ, बलूचिस्तान के साथ, पंजाब के साथ, वो चीज़ें सारी ना, यानी सब कुछ बड़ा एविडेंटली सामने मौजूद है, चीज़ें नज़र आ रही हैं कि वो चीज़ें क्यों इस तरह से हैं, और वो बड़ी सिस्टमैटिक है मेरे ख्याल में।
सिस्टमैटिक है?
हाँ जी।
अली आपको लगता है सिस्टमैटिक है कि ऑर्गेनिक? यानी खैर मेरा ख्याल है ये दो अल्फाज आपस में मुतजाद नहीं है, लेकिन मकसद मेरा कहने का ये
सिस्टम होता है ना,
और ऑर्गेनिक का भी
हाँ जी, ये नेचुरल सी एक चीज है।
मैंने अपने ऐसे बहुत सारे दोस्त जिन्होंने हमारा म्यूजिक नहीं सुना हुआ था हमारे खित्ते का, या उससे कम अज कम उतने बड़े उनके फैन नहीं थे जितने हम हैं, उनके सामने जब मैंने धुने गाई
आपदा परवीन की
तो
नुसरत फतेह अली खान की,
उनका रिएक्शन सुनने के बाद ये था, यार ये जो तुमने अभी गाया है ये डेजर्ट में शूट हुआ था। धुन सुन के विजुअल इमेजिन अगर कोई कर रहा है, ये जीत है मौसीकी की।
साथ मुझे ये बताएं कि आपने कुछ अपने पसंद के गुलुकारों की बात की, मौसीकार कौन से पसंद है आपको, म्यूजिक कंपोजर्स जो पिछले पाकिस्तान में 75 बरस में ख्वाजा खुर्शीद अनवर से लेके रशीद अतरे और अपने جو
ماسٹر عبداللہ,
ماسٹر عبداللہ اور پورا ایک سلسلہ رہا ہے, خلیل احمد یعنی اور نثار وزمی, اور یہ پوری ایک سلسلہ ہے. چونکہ میں اس لیے چاہتا ہوں کہ سامعین تک کچھ نام بھی پہنچیں, کیونکہ ہم نے تھیوریٹیکل گفتگو تو بہت کی ہے کہ موسیقی کے پاکستان میں کیسے فیوز ہوئی, اور سامعین اس میں ایک بات بڑی امپورٹنٹ یہ ہے کہ موسیقی ایک بہت ہی وائبرنٹ اور بہت لیونگ اس وقت انتہائی مضبوط ہے پاکستان میں. اس لیے ہم اس بحث میں گئے ہی نہیں کہ ہر چیز پہ, ایک تو پاکستان میں یہ ایک بات شروع ہو جاتی ہے کہ بھائی زوال ہے, زوال ہے, بھائی نہیں ہے زوال,
نہیں کوئی زوال نہیں ہے,
لطیفہ میں کوئی زوال نہیں ہے, سیاست میں ہوگا زوال, ہم جو ہے سیاست پہ زوال کو آپ پہ چھوڑتے ہیں, آپ اس کا فیصلہ کریں, لیکن ہم یہ سمجھتے ہیں کہ, اور آج کی گفتگو سے بھی آپ کو اندازہ ہوا ہوگا کہ فنون لطیفہ میں اس طرح کا زوال نہیں ہے جس طرح سے لوگ کہتے ہیں. تو میں واپس آتا ہوں سوال پہ اپنے کہ یہ جو موسیقار اتنے گزرے ہیں, فلمی موسیقار گزرے ہیں, پھر کلاسیکل میں سلامت علی خان صاحب کا نام لیا, استاد فتح علی خان, امانت علی خان صاحب کی بات ہوئی, میں تو سمجھتا ہوں کہ روشن آرا بیگم, یعنی ابھی تک گفتگو میں نام نہیں آیا, میڈم نورجہاں کا تو میں نے نام لے لیا تھا, لیکن روشن آرا بیگم, لیکن اب جو پھر وہی سوال ہے کہ آگے کیا ہونے والا ہے اور کیا مستقبل ہے. اچھا ساتھ میں پچھلا سوال آپ کا جواب آپ کا آپ سے جو میں نے کیا تھا اس سے جواب میں نے خود ہی دے دیا, لیکن چلیں اب چونکہ میری دلچسپی ہے اس موضوع میں تو میں کیا کروں.
اب سنیما کی بات دیکھ لیں کہ سنیما میرے خیال میں جس طرف دنیا جا رہی ہے اگلے آنے والے سالوں میں کوئی بہت سنیما کا فیوچر تو نہیں نظر آ رہا مجھے, سیلف سنیما کا ہی فیوچر کوئی خاص نظر نہیں آ رہا, چیزیں اور فارمز لے رہی ہیں, جو اچھی بات ہے کہ وہ اپرچونیٹی بھی ہے ایک لحاظ سے, پرانے طریقے کار آبویسلی ختم ہو جائیں گے پھر, کیونکہ جب وہ میڈیم ہی نہیں رہے گا تو, اور نئے لحاظ سے لوگ نئی نئی چیزیں کریں گے, تو بڑا بلکہ اب انٹرسٹنگ ہو گیا کیونکہ کمپیوٹر کی وجہ سے ہر بندہ بنا سکتا ہے, ہر انسان وہ کر سکتا ہے جو بھی وہ کرنا چاہتا ہے.
علی
جی, میرا یہ خیال ہے کہ جب ہم بار بار بات کرتے ہیں فلمی موسیقی کی اور یا کلب کی یا کسی بھی ایسی چیز کی جو ڈیمانڈ پیدا کرتی ہے میوزک کی, اگر وہ نہیں ہوگی تو بالکل ٹھیک ہے, مطلب سعد سلطان کا جب دل کرے گا, جب اس کو دھن ایک ایسی آئے گی جب جو اس کا دل کرے گا کہ یہ عوام تک پہنچنی چاہیے تو وہ پہنچا دے گا, لیکن کوئی ایسی مجبوری نہیں ہے کہ میں نے سیٹرڈے نائٹ سے پہلے گانا دینا ہے.
بھائی خواتین و حضرات, بہت یہ پروگرام کچھ پھیل گیا بہت زیادہ, لیکن اس میں ایک بڑی اہم بات یہ ہے کہ احمد رشدی کا ذکر نہیں ہوا جو ہمارے بہت ہی پسندیدہ گانے والے ہیں, مطلب کم از کم میرے ہیں, علی کے بھی ہیں مجھے پتا ہے. اب یہ پروگرام میرا خیال ہے کہ ہم اجازت لیتے ہیں سامعین سے بھی, اور یہ ایک ہم نے سوچا کچھ اور تھا, یہ پروگرام کچھ اور ہو گیا, لیکن یہ بہت ضروری تھا کہ پاکستان میں موسیقی کے 75 سال کے بعد کے تجزیے کے بعد جائزے کے بعد ہم نے ہر چیز کو کم از کم چھونے کی کوشش کی, مگر ہم اس نتیجے پہ پہنچے کہ پاکستان میں بہت ہی جیسے سعد نے کہا کہ ایک وائبرنٹ میوزک کا سین ہے, لیکن اس میں ایک اور بات بڑی دلچسپ یہ ہے کہ اس پہ جو انحصار ہے اس سین کا وہ اپنی پرانی فوک میوزک جسے یہ کہہ رہے ہیں, میں تو اس کو کلاسیکل سمجھتا ہوں. دیکھیے میں تو چونکہ خاص مکتب فکر سے تعلق رکھتا ہوں تو میں سمجھتا ہوں کہ کلونیل انڈرسٹینڈنگ میں جو ایلیٹ میوزک ہے وہ کلاسیکل ہے اور جو عوامی میوزک ہے وہ فوک ہے, میں عوامی میوزک کا جو روایت ہے اسے بھی کلاسیکل کی ہی ایک شکل سمجھتا ہوں, تو میں اس تمام کلاسیکل میوزک کی ہی بنیاد پر آج بھی موسیقی ہو رہی ہے.
کلاسیکل فوک سے ہی نکلا ہوا ہے نا.
ہاں بالکل بالکل, ایبسولوٹلی. بھائی میں تو شاہ سائیں کا راگ سنتا ہوں بٹھا جا کے, میرا تو پسندیدہ میوزک وہی ہے جو ایک تارے پہ بجتا ہے, لیکن میں روشن آرا بیگم کا بھی بہت قائل ہوں, اور جیسے میں نے پہلے عرض کیا اور سعد نے جس کی طرف اشارہ کیا کہ طفیل نیازی کا بھی میوزک, آرٹ لوگوں کو جوڑتا ہے اور پاکستان میں بھی موسیقی نے لوگوں کو جوڑا ہے. سامعین میں آپ سے اجازت لیتا ہوں, اور آپ دونوں کا, علی آفتاب سعید صاحب اور سعد سلطان صاحب, آپ دونوں کا نہایت ممنون ہوں, خدا حافظ.
اس پوڈکاسٹ میں پیش کی جانے والی گفتگو شرکا کی ذاتی رائے پر مبنی ہے, وائس آف امریکہ کا اس سے متفق ہونا ضروری نہیں.
پاکستان کی آزادی کے 75 سال کے اس موقع پر VOA اردو آپ کے لیے ایسی کہانیاں اور گفتگو لا رہا ہے جن میں بات ہوگی پاکستان کے سیاسی، ثقافتی اور معاشرتی تنوع کے ہر پہلو پر۔ ہم پیش کریں گے مختلف نقطۂ نظر اور فکر انگیز خیالات۔ اس تاریخی موقع پر VOA اردو کی نشریات سنتے رہیے۔ اس خصوصی پوڈ کاسٹ کی اگلی قسط میں ہم بات کریں گے کہ پاکستان کا حقیقی خواب کیا تھا۔